ये जो कहा उसने उनके इंतकाम लेने के तरीकों में खास तरीका है एक्सीडेंट करना. बाद में पता चला इसका कि वो एक्सीडेंट के जरिए से इंतकाम लेते हैं, यानी और भी तरीके हैं उनके पास. एक तरीका ये एक्सीडेंट कर दो, हाँ गलती हो गई, इससे पैसे होना ले रोहित साहब, पैसों की तो कमी नहीं है वहां पर. और हुआ भी फिर हमारे एक साथी के साथ होता है, कहानी हुई हो बेचारा उसी में शहीद भी हो गया. तो ये बोले नहीं कि हम ऐसा करेंगे, मगर बोला जाता है तो इंसानों के अंदर भी वसवास होता है, वसवसा इंसानों की तरफ से भी वसवसा होता है कि बात बोल नहीं रहे लेकिन समझाई जा रही है कि क्या बात बोली जाती है. ऐसे बहुत से बात होते हैं, आदमी एक दूसरे से दुश्मनी में और उसको नुकसान पहुंचाने के वास्ते, रौब डालने के वास्ते, डराने के वास्ते, धमकाने के वास्ते जो बातें बोलता है तो बोल कुछ रहा होता है, समझा कुछ रहा होता है और आदमी समझ लेता है उस बात को. कैसे अल्फाज तो नहीं होते लेकिन बात होती है. जिन्नात और इंसान दोनों के दोनों होते हैं या वसवसा डालने वाले. और एक मतलब शैतान वो इंसानों में भी डालता है, जिन्नात में भी डालता है, क्योंकि वो भी मुकल्लफ है ना, उनको भी नमाज रोजे की पाबंदी है. तो जैसे इंसानों को वसवसे सताते हैं, खुद जिन्नात को भी वसवसे सताते हैं. तो ये सुदूर इन्नात से उसका ताल्लुक, सुदूर से उसका ताल्लुक है, वसवसों से उसका ताल्लुक होगा कि वो वसवसा डालता है जिन्नात के अंदर भी और वसवसा डालता है इंसानों के अंदर भी. ऐसी भी तफसीर उसकी की गई है. तो एक मतलब इसका यह भी है, अल्लज़ी युवस्विसु फी सुदूर इन्नास मिन अल-जिन्नति वन्नास, वसवसा डालता है लोगों के सीनों में, जिन्नात में से भी और इंसानों में से भी. अब अल्लाह ताला शानहू ने यहां इन तीन सिफात का जिक्र फरमाया है जिससे फिर शरुल वसवास के शर से पनाह दी गई है, पनाह सिखाई गई है. इन तीन सिफतों में बड़ी अजीब बात है, वो ये है कि रब जो है वो सरपरस्त को कहते हैं असल में. इसी वजह से लफ्ज रब अल्लाह के साथ खास नहीं है, रब हकीकी अल्लाह ही है, अल्लाह के अलावा कोई नहीं है. लेकिन रब इजाफत के साथ जब इस्तेमाल होता है, यानी जोड़ के किसी चीज के साथ में, तो दूसरों के साथ में भी होता है. मालिक के मकान को रबुद्दार कहते हैं अरबी में, घर वाला जो आदमी पैसे शामिल करता है कारोबार में, बिजनेस में, उसको रबुल माल कहते हैं. पैसे वाला ये पैसों का मालिक है. ऐसे ही रबुल हैवानात होता है, चरवाहा जो होता है वो उनका निगरान हुआ करता है. जब लफ्ज रब को खाली इस्तेमाल करते हैं तो उससे सिर्फ अल्लाह मुबारक हो, अल्लाह ताला मुराद होते हैं. लेकिन लफ्ज रब के साथ में कोई जोड़ लगाया जाता है, इजाफत बोलते हैं उसको अरबी में, कोई इजाफत लगाई जाती है तो फिर वो अल्लाह के साथ खास नहीं रहती होती. तो यहां अल्लाह तबारक, मगर यह कि रब की खसूसियत यह होती है कि उसकी जिम्मेदारी हिफाजत की होती है. घर का मालिक घर की हिफाजत करता है, पैसों का मालिक पैसों की हिफाजत करता है. आगे बात समझिए, तो जो जिस चीज का रब होगा वो उसका जो वो होता है. ये छोटा सर्कल है हिफाजत का, इससे बड़ा सर्कल हिफाजत का मालिक होता है, हाकिम मलिक होता है, बादशाह होता है. जो लोगों का बादशाह होता है वो खाली अपने घर के हद तक मुहाफिज नहीं होता, वो पूरी सल्तनत का मुहाफिज होता है, पूरी रैयत का मुहाफिज होता है. पूरों की सियासत का इंतजाम करना, पूरों के इंतजाम करना, चोरों से डकैतों से बचाना, आमने आमा को कायम करना, झगड़े पंचायतों को दूर करना, जान की माल की इज्जत की हिफाजत की गारंटी देना, जमानत देना, उसके इंतजाम करना. तो रब से आगे मालिक का लफ्ज है, वो मलिक भी है और मलिक इसी वजह से उसको मलिक ही पढ़ते हैं. हालांकि किरात में मालिक भी होता है वो, लेकिन वो मलिक ही पढ़ा जाता है. क्यों? इस बात से कि रब के साथ में मलिक की मुनासिबत ही है और किरात में मशहूर यही है. तो जो बादशाह होता है उसकी वो भी उसकी बादशाह की जिम्मेदारी क्या है? हिफाजत की है. रब की जिम्मेदारी क्या है? हिफाजत की है. तो इलाह की जिम्मेदारी यह है कि वो इलाह जो है वो किसी सल्तनत का नहीं होता खाली, बल्कि वो तो पूरी कायनात का होता है. वो पूरी कायनात का है, वो सिर्फ किसी ममलकत का बादशाह नहीं है वो सिर्फ, और किसी हफ तकलीम का भी बादशाह नहीं है वो, खाली कोरे अर्ज का भी बादशाह नहीं होता है वो. तो इलाह माबूद जो होता है वो तो सारी मखलूकात का मुहाफिज होता है. तो छोटे पैमाने की हिफाजत, उससे बड़े दर्जे की हिफाजत, उससे भी बड़े सर्कल की हिफाजत, ये बताई गई कि अल्लाह तबारक व तआला ऐसा है कि वो रब्बुन्नास भी है, वो मलिकुन्नास भी है, वो इलाहुन्नास भी है. हालांकि कोई रब हो खाली तो वो हिफाजत के लिए काफी है, जिसका जो रब है उसकी हिफाजत के लिए काफी है, लेकिन वो उसके साथ बादशाह भी है. बादशाह होने की वजह से डबल उसकी जिम्मे और हिफाजत आ गई. वो बादशाह तो है ही, उससे आगे ये है कि वो तो माबूद भी है लोगों का। तो जब हिफाजत के तीन सर्कलों का बयान हो रहा है, तीन चैनल उसके आए कि ये भी हिफाजत की सूरत, ये भी हिफाजत की सूरत, ये भी हिफाजत की सूरत, और इसमें अल्लाह तबारक व तआला की तरफ मंसूब किया जा रहा है कि वो पहले नंबर का भी है, वो दूसरे नंबर का भी है, वो तीसरे नंबर का भी है। तो एक आदमी को कामिल यकीन हो जाना चाहिए कि फिर और कौन है जिसकी पनाह में मैं आऊं, और बचता कौन है कि इसके अलावा किसी और की पनाह ढूंढी जाए, कोई इससे बड़ा सर्कल हो तो आप उसकी तरफ उसकी पनाह में जाएं, इससे बड़ा तो कोई सर्कल नहीं। ये मफहूम दिया गया है इसमें, रब्बुन्नास और मलिकुन्नास और इलाहिन्नास में ये तीन सिफतें क्यों जिक्र की गई। ये तीन सिफतें इसलिए जिक्र की गई हैं कि एक आदमी के जहन में ये बात आ जाए कि यही नहीं है कि वो रब्बुन्नास है, नहीं, इससे आगे ये है कि वो मलिकुन्नास है। यही नहीं है कि वो मलिकुन्नास है, हालांकि वो भी हो जाता तो काफी था तुमको, नहीं, वो उससे आगे ये है कि वो इलाहुन्नास है। तो रब्बुन्नास भी वही, मलिकुन्नास भी वही, इलाहुन्नास भी वही है, तो फिर अब किसकी पनाह में आना चाह रहा तू, और इसकी पनाह में आने के बाद फिर किसकी पनाह की जरूरत है तेरे को, और फिर कौन ऐसा है जो इससे बड़ा हो जो तुझे इससे ज्यादा पनाह दे सके, और कोई बाकी नहीं रहता इलाह बोलने के बाद में, तो कोई बाकी नहीं रहता। इसलिए फरमाया कि मीन शरीर वसवास बना, इन तीन सिफतों को जिक्र फरमाकर ताकीद कर दी गई, मुस्तकम कर दिया गया, और अल्लाह तबारक व तआला की सिफत बयान कर दी गई कि वही माबूद हकीकी है, और वही 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 मुहाफिज हकीकी है, और उनकी हिफाजत ही असली हिफाजत है, और उनकी हिफाजत में आप आ जाने के बाद में फिर मजीद किसी हिफाजत की जरूरत नहीं है, फिर कोई ऐसा शर नहीं हो सकता जिस शर से कि आप अपने आप को बचाने के वास्ते किसी और का सहारा ढूंढें और किसी और रास्ते से उस शर से अपनी हिफाजत की तदबीर करें, इसकी कोई जरूरत आपको नहीं रहती। मगर इन तीन सिफतों का जिक्र फरमाने के बाद अल्लाह तबारक व तआला ने मिन शर्रिल वसवासिल खन्नास को फरमाया है, तो मलिक रब्बुन्नास और मलिकुन्नास और इलाहुन्नास को जिस चीज की असल हिफाजत की जरूरत है वो वसवास की, वसवास के शर से बचने की जरूरत है। असल वसवास के शर से अगर कोई बच गया, हकीकी शर से वो बच गया, और अगर कोई वसवास के शर से नहीं बच सका, फिर वो खाने पीने में रह गया, सेहत के एतबार से रह गया, सेहत भी उसको मिल गई, खाना पीना भी मिल गया, कोई मुसीबत भी उसको नहीं, क्या हुआ? वसवास के शर से जो है फिरौन नहीं बचा, और बकिया दुनिया भी शुरू नहीं थे उसके पास, तो क्या बचे, क्या फायदा हो गया उसको? कारून नहीं बचा, दुनिया भी शुरू उसके पास ऐसे नहीं थे, लेकिन वसवास के शर से वो बच नहीं सका, क्या फायदा हुआ उसका? असल ये है, इन तीन सिफतों के साथ में एक ईमान वाले को इसकी तरफ मुतवज्जे किया गया है कि असल तुम वसवासुल खन्नास के शर से पनाह मांगो, और वसवासुल खन्नास से मुराद यहां पर शयातीन है, शैतान है, और वसवास असल में जू वसवास के माने में, वसवसा डालने वाला, वरना वसवास तो खुद वसवसे के ही माने में है, लफ्ज वसवास भी वसवसे के ही माने में है, वसवास को इसमें फाइल का सेगा नहीं होता, इसमें थोड़ी सेगा है वसवास, फाइलेंट के वजन पर थोड़ी हो गई वो, तो वसवसा जो है ना, वसवसा और वसवास दोनों एक ही, ये इसमें मजदर है, वो खाली मजदर है, तो दोनों के माने में वसवसे के हैं, लेकिन ये कि वसवसे महज उसका नाम रख दिया गया, शैतान का नाम वसवास रख दिया गया, क्यों? जैसे बहुत ही इंसाफ करने वाले का नाम आदिल रख देते हैं, भाई ये तो आदल ही आदल है, बहुत सखावत करने वाले का नाम सखी रख दिया जाता है, अरे ये तो सखावत ही सखावत है, बोलते ना अब बहुत अच्छी ताकतवर गोली है कोई, है तो बोले ये गोली क्या है, गोली नहीं है ये तो ताकत ही ताकत है, ऐसा बोलते ना, तो जब पावरफुल गोली है तो क्या बोलेंगे, भाई ये तो ताकत ही ताकत है, ऐसे ही वसवास शैतान का नाम दे दिया गया कि ये तो वसवसा ही वसवसा है, यहां से वहां तक पूरा उसके शर से पनाह मांगी गई। और फिर ये भी बताया अल्लाह तबारक व तआला ने कि वो कहां करता है ये काम, युवसवसु फी सुदूर अन्नास अय फी कुलूब अन्नास, वो वसवसा डालता है लोगों के सीनों में, यानी लोगों के कुलूब में, और फिर ये जिन्नात में से भी होते हैं, क्योंकि शैतान तो असल अपने असल के एतबार से जिन है, काना मिन अल जिन, कुरान पाक में अल्लाह तआला ने फरमाया कि शैतान जो है वो जिन, बाद लोग जिन को नहीं मानते शैतान को मानते हैं, कैसी बात है, बड़ी मजे की बात है भाई, सब शैतान को मानते कहेंगे, हाँ जिन्नात को मानते कहेंगे नहीं, जिन्नात ना पे यकीन नहीं है मेरा, भाई कैसे शैतान खुद जिन है, कुरान पाक कह रहा है काना मिन अल जिन, जिन्नात में से है वो, अबुल जिन तो नहीं कहते उसको, लेकिन अबुल जिन है ये नहीं, उसमें इख्तलाफ है, जैसे आदम अलैहिस्सलाम अबुल इंसान है ना, पूरे 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 इंसानों के बाप हैं आदम अलैहिस्सलाम, लेकिन खुद शैतान जो है ना, जो इबलीस है, वो पूरे शैतानों का बाप है या नहीं, इसमें इख्तलाफ है, क्योंकि वो कोई फर्स्ट वाला नहीं था, वो जो इबलीस था जो अल्लाह ताला के दरबार में रहता था, लाखों साल इबादत किया, फरिश्तों में शामिल हो गया, फरिश्तों के साथ में उसकी शमूलियत हो गई, आना जाना हो गया, اور جب اللہ تعالیٰ فرشتوں کو جو خطاب دیتے تھے تو شیطان بھی اس میں شریک ہو جاتا تھا، اس خطاب میں شامل ہوتا تھا، اسی لیے فرشتوں کو سجدے کا حکم ہوا تو ابلیس کو بھی سجدے کا حکم اس کے ذمن میں ہو گیا. یہ ہوا نا بھائی، انہیں پہلا ہے یا کہ ان میں سے اس میں سے بھی پہلے کچھ مخلوق گزری ہے ان کی قسموں میں سے، یہ اس کے بعد میں آ گیا ہے. بعض لوگ کہتے ہیں کہ وہ پہلا ہے جیسے آدم علیہ السلام انسانوں میں پہلے ہیں، اور بعض کہتے ہیں کہ نہیں وہ پہلا نہیں ہے. بہرحال جو بھی ہو ہے وہ جنات میں سے، تو پھر وہ جنات میں سے بھی ہوتے ہیں لیکن انسانوں کے اندر بھی پھر شیطانی روح والے ہوتے ہیں. انسان تین قسم کے قرار دیے جاتے ہیں، تین قسم کے ہوتے ہیں انسان. ایک انسان وہ ہوتے ہیں جو جانور ہیں، بہائم. بہائم ان کو کہتے ہیں کہ جن پر جو دین سے دور، مذہب سے دور اور ان پر خواہشات کا غلبہ ہے، ویسے وہ بہائم ہیں. قرآن پاک میں ان کو بہائم کہا گیا، اولئک کل انعام بل ہم اضل، صم بکم عمی فہم لا یعقلون. اندھے ہوتے ہیں، بہرے ہوتے ہیں، گونگے ہوتے ہیں، وہ جانوروں کی طرح سے ہوتے ہیں، وہ جانوروں سے بدتر ہوتے ہیں. جب انسان مذہب والا نہیں ہوتا تو وہ انسانوں کی قسم میں شمار نہیں ہوتا، مذہب میں، مذہب کی زبان میں وہ بہائم کی قسم میں شمار ہوتا ہے. جانوروں میں سے ایک جانور ہو جاتے ہیں وہ. ایک بات یاد آئی تو سوچ رہا ہوں سناؤں کہ نہ سناؤں. یہ جو غلامی کا مسئلہ ہے نا، پہلے غلام ہوتے تھے، غلام خریدے جاتے تھے، غلام بیچے جاتے تھے، اس کی وجہ بھی جانور خریدتے بیچتے نا، تو وہ انسان جو اللہ کے مقابلے میں لڑنے پر آ گیا اور مذہب سے نکلا ہوا ہے، وہ جانوروں میں شمار ہونے کی وجہ سے خریدنے بیچنے کے قابل ہو جاتا ہے. غلامی کا سیکرٹ یہی ہے. اسی وجہ سے کسی مسلمان کو کبھی غلام نہیں بنایا جا سکتا تھا. غلام جب بنایا گیا غیر مسلم بنایا گیا، مسلمان نہیں بنتا کبھی غلام. اور کبھی بنا لیا گیا اگر تو پھر وہ تغلباً کیا گیا، یعنی ظلماً کیا گیا، جیسے یوسف علیہ السلام کو غلام بنا کے بیچ دیا، حضرت سلمان فارسی کو غلام بنا کے بیچ دیا، مگر اصولاً ایسا نہیں ہوتا تھا. جب کبھی ہوا ہے تو جب غیر لڑنے کو آیا اور دین کا کام بھی کرنے خود نہیں دے رہا اور خود بھی حق کو قبول نہیں کر رہا، نہ دوسروں تک حق پہنچانے دے رہا، بیچ میں رکاوٹ بن گیا تو لڑائی ہوتی تھی. اس لڑائی میں جو پکڑا جاتا تھا اس کو غلام بنایا جاتا تھا. ہاں اس کو غلام بنانے کے بعد میں وہ اگر مسلمان ہوا تو غلامی سے آزاد نہیں ہو جاتا تھا وہ، چونکہ پہلے سے اس کی ملکیت دوسرے کے ساتھ متعلق ہو جاتی تھی نا. غلام ہونے کی وجہ سے کوئی دوسرا اس کا مالک بن جاتا تھا، تو پھر دوسرے کی ملکیت سے تو آپ بلا وجہ نہیں نکال سکتے تھے، اس کی وجہ وہ ہوتی تھی. لیکن درمیان میں بات آ گئی، اب وہ مسئلے رہے نہیں، اور وہ مسئلے سنتے سنائے نہیں جاتے، مگر مسئلے اس کے ابھی بھی رہتے ہیں. جس پر عمل ہو رہا ہو یا جس پر عمل نہ ہو رہا ہو، دین کی ہر بات کو محفوظ رکھنا ضروری ہوتا ہے، اس کا پڑھنا پڑھانا ضروری ہوتا ہے. اس لیے ہماری کتابوں میں آج تک بھی سارے مسئلے اس کے پڑھائے جاتے ہیں، کیونکہ آج نہیں عمل ہو رہا، کیا پتہ کل کے دن عمل ہو جائے، اس کو کل کوئی شکل اسی سامنے آ جائے. ہر وہ بات جو دین سے متعلق رہتی ہے اس کو پڑھنا پڑھانا ضروری ہوتا ہے، چاہے آپ کے دور میں وہ چیز رائج ہو یا نہ رائج ہو، اس پر عمل کیا جاتا ہو یا عمل نہ کیا جاتا ہو. خیر، ایک بہائم کی قسم ہوتی ہے، اور انسانوں کی ایک قسم وہ ہوتی ہے کہ جن کے جسم انسانی ہوتے ہیں اور وہ بہائم نہیں ہوتے، ان کی روح شیطانی ہوتی ہے، پوری خالص ان میں شیطنت ہی ہوتی ہے. اغوا کرنا، اغوا کہنا گمراہ کرنا، اغوا سے مراد اٹھا کے لے جانا نہیں، پیسے لینے کے لیے اغوا کڈنیپ کرنے کے معنی میں نہیں ہوتا. اغوا بمانا یہاں گمراہ کرنا، اس کا کام ہی ہے کہ شر پھیلانا، گمراہ کرنا، گمراہی پھیلانا، گمراہی کو جو ہے نا پرموٹ کرنا اور لوگوں کو غلط راستے پہ ڈالنا، لوگوں کو غلط راستے کے اس کا مزاج ہی وہ بن گیا، یا اس وجہ سے مزاج بنا کہ شیطان کی مانتے مانتے مزاج بن گیا، شیطنت کے راستے پہ چلتے چلتے بن گیا. اور ایک قسم وہ بھی ہوتی ہے کہ شیطان کی روح اس کے اندر آ جاتی ہے. جب انسانوں کی پیدائش کے موقع پر شیاطین شریک ہو جاتے ہیں، انسان کی پریگننسی کے وقت میں جب شیاطین اپنا حصہ ڈال دیتے ہیں، تو پھر اس سے جو انسان پیدا ہوتا ہے اس میں روح شیطان کی ہوتی ہے. شارکھم فی الاموال والاولاد، قرآن پاک میں اللہ نے چیلنج کرتے ہوئے شیطان کو یہ مہلت دی تھی کہ تو شریک ہو سکتا ہے ان کے مالوں میں بھی، اور تو شریک ہو سکتا ہے ان کی اولاد میں بھی. وہ شریک ہوں پھر اموال ابل اولاد، تو شریک ہو جا ان کے مالوں میں بھی اور تو شریک ہو جا ان کی اولاد میں بھی. تو اولاد میں شریک ہونے کی تفصیلات میں حافظ ابن قیم رحمۃ اللہ علیہ نے جو تفصیلات لکھی ہیں ان میں ایک تفصیل یہ بھی لکھی ہے کہ جب آدمی شریعت کے موافقت کے ساتھ میں اولاد نہیں کرتا، اور اولاد کے حاصل کرنے کی تدابیر کرنے کے موقع پر اللہ تعالیٰ کی طرف متوجہ نہیں رہتا، اور دعاؤں کا اہتمام نہیں کرتا اور زیادہ بے حیائی بدتمیزی کرتا ہے تو پھر اس عمل کے وقت میں وہ محسوس نہیں کر رہے ہوتے مرد اور عورت, لیکن شیطان انوالو رہتا ہے فزیکلی. اور اس وقت میں جو اولاد ہوتی ہے اس اولاد میں اس کا بھی شیر پڑ جاتا ہے, تو پھر اس کی شیطان کی روح ہی اس میں آ جاتی ہے. تو انسانوں کی ایک قسم وہ ہوتی ہے کہ بدن ان کا انسانی ہوتا ہے لیکن روح ان کی شیطانی ہوتی ہے. ایک قسم انسانوں کی وہ ہوتی ہے کہ وہ پورے کے پورے بہائم یعنی جانوروں میں شمار کیے جاتے ہیں. اور تیسری قسم انسانوں کی وہ ہوتی ہے جن کو انسان کنسیڈر کیا, انسان سمجھا جاتا ہے, انسان شمار کیا جاتا ہے. یہ تین قسمیں ہوتی ہیں. تو من الجنتی والناس میں الناس سے وہ مفسد لوگ مراد ہیں جو جنات کے پارٹنر ہیں پوری طرح سے, یعنی شیاطین کے پارٹنر ہیں, حصے دار ہیں. الذی یوسوس فی الوسواس الخناس, جن ہونا ہی ضروری نہیں ہے یہ فرما رہے اللہ پاک. یہ الوسواس الخناس جن بھی ہو سکتا ہے اور الوسواس الخناس یہ انسان بھی ہو سکتا ہے. یہ دونوں الوسواس میں آتے ہیں, یعنی یہ دونوں شیاطین میں ہی آتے ہیں. کیونکہ الوسواس سے مراد کون ہے؟ شیطان مراد ہے. تو شیطان جنات میں سے بھی ہو سکتے ہیں اور شیطان انسانوں میں سے بھی ہو سکتے ہیں. جب وہ وسوسہ ڈالتے ہیں تو اس وسوسے کے شر سے پناہ مانگو, اللہ تبارک و تعالیٰ کی پناہ میں آ جاؤ. کیونکہ جہاں بات بگڑنے کا جو سرا ہے انسان کی زندگی بگڑنے کا اور انسان کی زندگی کے عمل کو بگڑنے کا, اس کے عقیدے کو بگڑنے کا, اس کے راستے کے بدلنے کا جو سرا ہے وہ وسوسہ ہے. یہاں وسوسے سے مراد وہ وسوسے نہیں ہوتے جو ہمیں ستاتے ہیں کبھی وضو میں نماز میں, جو وسوسے ستاتے ہیں. وسوسہ صرف اسی کو نہیں بولتے. جیسے میں نے عرض کیا آپ کو کہ وسوسے کی حقیقت کلام خفی ہے, چھپا ہوا کلام, اور اس میں الفاظ نہیں ہوتے. لیکن وسوسہ جو ہے اصل میں, صرف کلام خفی بولنے پر آپ کو پوری سمجھ میں نہیں آئیں گی بات, یہ دل آدمی کا جو ہے یہ ایک ایسی جگہ ہے کہ جہاں پر خواطر آتے رہتے ہیں. خواطر کہتے ہیں واردات کو, آنے والی چیزوں کو. دل حوادثات کی جگہ ہے, نئی نئی چیزیں اس پر آتی ہی رہتی ہیں. دل کو اللہ تبارک و تعالیٰ نے ایک عجیب و غریب صفت عطا فرمائی. امام غزالی نے فرمایا کہ دل کی مثال ہاؤس کی ہے جس پر مختلف قسم کے پائپ لگے ہوئے ہیں, اس میں سے کوئی بھی چیز آنے کے واسطے اس میں کوئی بھی چیز آتی رہتی ہے. اسی وجہ سے جو یعنی جو بات آدمی کے دل پر جو کلام آتا رہتا ہے جس کو الفاظ نہیں ہوتے لیکن وہ چلتا ہی رہتا ہے, کبھی ایک وقت میں آدمی کا دل فارغ ہوا آپ ایسا نہیں بتا سکتے. تو جو کلام آدمی کے دل پر آتا رہتا ہے اس کو خاطر کہتے ہیں. اور یہ عام طور پر افکار اور اذکار, یعنی جو آدمی سوچ رہا ہے, جو آدمی باتیں یاد کر رہا ہے, اس کے اثرات کا نام ہے خاطر. افکار اور اذکار کے جو نتائج ہوتے ہیں, اس کے جو اثرات ہوتے ہیں, ان اثرات کا نام خاطر ہوتا ہے. اس کی وجہ سے آدمی کا دل کچھ نہ کچھ بولتا رہتا ہے, اس میں چل رہی ہوتی ہے, کچھ نہ کچھ کھچڑی پک رہی ہوتی ہے, کسی نہ کسی اعتبار سے کچھ نہ کچھ کرتی رہتی ہے. اس کے اندر دو ہوتے ہیں, یہ خواطر کے اندر. خواطر کے اندر دو, یا تو اچھی ہی بات آتی ہے تو اس کو الہام کہتے ہیں, بری بات آتی ہے تو اس کو وسوسہ کہتے ہیں. وسوسہ اصل میں قسم ہے خاطر کی, وسوسہ ایک قسم ہے خاطر کی. جتنے اعمال ہوتے ہیں وہ خاطر سے جڑے ہوئے ہوتے ہیں. وہ کس طریقے سے؟ وہ یہ ہے کہ عمل اصل میں تحریک حرکت کا نام ہے, جسم کی حرکت میں آ جانے کا نام ہے کسی بھی کام کو کرنے کے واسطے. چاہے وہ کوئی فزیکلی چیز کرنا پڑے آدمی کو تو وہ ہاتھ پیروں کے ذریعے سے حرکت ہوتی ہے, اور اگر ہاتھ پیروں کی ضرورت نہیں پڑتی اس میں, جیسے دل میں کوئی عقیدہ بنانا, دل میں کوئی نیت کرنا سوچنا, اس میں دل کا کام ہوتا ہے. تو دل سے بھی عمل ہی ہوتا ہے, دل سے عمل ہوتا ہے, زبان سے عمل ہوتا ہے, ہاتھ پیر سے عمل ہوتا ہے. تو عمل کا عمل جو ہے نا وہ جس کو ہم حرکت کہتے ہیں, حرکت نتیجہ ہوتا ہے نیت کا. اور نیت جو ہے وہ نتیجہ ہوتی ہے میلان کا, ایک طرف جھک گیا آدمی کہ ہاں یہ کام کرنا چاہیے. اور میلان جو ہوتا ہے وہ نتیجہ ہوتا ہے ترغیب کا, رغبت آپ کی ہوئی تو میلان ہوا. سمجھ آگے نہیں؟ اور ترغیب جو ہے یہ نتیجہ ہوتا ہے خاطر کا, اس کو حاجز کہتے ہیں ان لوگوں کی زبان میں. تو خاطر سے حاجز ہوتا ہے, حاجز سے ہم ہوتا ہے, ہم سے عزم ہوتا ہے, عزم سے نیت ہوتی ہے, نیت سے عمل ہوتا ہے. یہ ترتیب ہے عمل کی. اس کے پیچھے ہمارے کسی بھی عمل کو میں بول رہا ہوں آپ سن رہے ہیں, اس کے پیچھے آپ کی نیت ہے, اس کے پیچھے پھر آپ کا عزم ہے، پھر آپ کی رغبت ہے، پھر آپ کا جناب خاطر ہے، آپ کے دل میں آ گئے تو جا کے درس سن کے آتے ہیں. اور یہ دل میں آنا کہ درس سن کے آتے ہیں، یہ وہ افکار اور اذکار جو چل رہے ہوتے ہیں نا آدمی کے اندر، آدمی کے دل کے اندر، وہ اس کے اثرات ہوتے ہیں، اس کی وجہ سے یہ رغبات بنتے رہتے ہیں. آپ اچھی چیزوں کے افکار فکروں میں لگے ہوئے ہیں تو اچھی چیزوں کی رغبتیں بنتی رہتی ہیں اندر، اور بری چیزوں کی فکروں میں لگے ہوئے ہیں تو بری چیزوں کی رغبتیں بنتی رہتی ہیں. ظاہر ہے کہ کچھ لوگ درس میں آئے ہیں تو کچھ لوگ مووی دیکھتے ہوئے بھی بیٹھے ہوئے ہوں گے نا، رغبتیں الگ الگ ہیں. کوئی بچوں کے پاس بیٹھے ہوئے ہیں، کوئی کھانے پہ بیٹھا ہوا ہے، کوئی ہوٹلنگ کو گیا ہوا ہے کہ چلو یار آج وہاں جا کے یہ کر جائیں گے. ہر ایک کی رغبتیں الگ الگ، جیسے افکار چل رہے ہوتے ہیں ویسے خواطر آیا کرتے ہیں قلوب پر. اور خاطر اصل میں قلب پر آنے والے کلام کا نام ہے، دل پر آنے والے کلام کا نام ہے. تو یہ جو خواطر ہوتے ہیں اس میں اگر خیر کی لائن سے ہیں تو پھر وہ کہلاتے ہیں جناب والا، یعنی وہ الہام کہلاتے ہیں. اور اگر وہ شر کی لائن کی، برائی کی طرف کی چیزیں ہیں تو ان کو وسوسہ کہتے ہیں. یہ تقسیم کرتے ہیں عام طور پر صوفیہ اس میں، اور ویسے بھی فنی اعتبار سے بھی اس میں یہ تقسیم ہوتی ہے. اچھا، جو الہام کی لائن کی چیز ہوتی ہے اسی کو لمۃ الملک بھی کہا جاتا، ملک بھی کہا جاتا ہے، فرشتہ بھی کہا جاتا ہے، یا فرشتے کی دعوت اور فرشتے کی ترغیب بھی اس کو کہا جاتا ہے. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ ہر انسان کے ساتھ ایک لمۃ الملک ہوتا ہے، ایک فرشتہ، دو جگہیں ہوتی ہیں آدمی کے دل میں، ایک شیطان کی جگہ ہوتی ہے، ایک فرشتے کی جگہ ہوتی ہے. یوں بھی سمجھایا گیا اس کو سمجھانے کے بعد، فرشتے کی جو جگہ ہوتی ہے دل میں وہ اس بات کو خیر کی ترغیب دینا، نیکی کی ترغیب دینا، بھلائی کی ترغیب دینا، اچھے کام کا میدان پیدا کرنا، یہ فرشتے کی طرف سے ہوتا ہے. جو آدمی اس کو محسوس کرے اپنے اندر تو اللہ تبارک و تعالیٰ کی تعریف کرے. یہ اور ایک خانہ ہوتا ہے شیطان کا ہوتا ہے، وہ اعاد بشر، شر کا وعدہ دلانا ہوتا ہے اور ڈرانا ہوتا ہے اور برائی کی طرف اعلان کرنا ہوتا ہے اور امر بالمنکر کرنا ہوتا ہے، برائی کا حکم کرنا اس میں پایا جاتا ہے. جو آدمی یہ اپنے اندر محسوس کرے فلیستغیث باللہ، وہاں پہ بھی یہی ہے، تو پھر وہ اللہ تبارک و تعالیٰ کی پناہ مانگے اور یوں کہے کہ اعوذ باللہ من الشیطان الرجیم، میں اللہ کی پناہ میں آتا ہوں. جب آدمی فرشتے کے اثر سے فرشتے کی بات کو اپنے اندر پاتا ہے، الفاظ نہیں ہوتے لیکن مضمون آ رہا اس کے دل میں، اور اس کی وجہ سے پھر وہ حرکت کا سبب بنتا ہے، عمل کا سبب بنتا ہے، تو اسی کا نام توفیق ہے. اور جب آدمی کو وسوسہ ہوتا ہے اور وہ شیطان کی وجہ سے ہوتا ہے اور وہ پھر حرکت کا سبب بنتا ہے، تو توفیق کے مقابلے میں خذلان کا لفظ بولا جاتا ہے، خذلان ہوتا ہے. پھر وہ خذلان بھی بولتے ہیں، خذلان بھی کہتے ہیں اس کو. تو توفیق اور خذلان ہے، شیطان اور جناب والا فرشتہ ہے، سمجھ آ گیا نہیں، الہام اور وسوسہ ہے، یہ تین ہیں، تین سیٹیں ہیں اس کے اندر. اور یہ سب کے سب خواطر سے متعلق چیزیں ہیں. اب عربی لفظ بھی میں اس لیے بول رہا ہوں تاکہ آپ بھی اس سے مانوس ہو جائیں، کیونکہ اب لفظ تو خاطر آپ کے لیے نیا ہوتا ہے. اب ویسے ہم اپنے اردو میں خاطر بولتے ہیں، لیکن میں آپ کی خاطر لایا ہوں یہ بات، آپ کی خاطر میں ایسا کہہ رہا ہوں. ویسے وہ یہ خاطر کے معنی میں نہیں ہے، اور وہ خطرے کے معنی میں بھی نہیں ہے، جب دو ہڈیاں لگی ہوئی ہوتی ہیں وہ خطرہ بھی نہیں ہوتا ہے. یہ خاطر کس بھی چیز ہے بالکل. یہ تو خاطر سے مراد ہے کلام وارد فی القلب، جو دل میں آنے والا کلام ہوتا ہے اس کو کہتے ہیں. اس میں ایک شق الہام کی ہوتی ہے اور ایک شق وسوسے کی ہوتی ہے. وسوسے میں شر والا پہلو ہوا کرتا ہے، تو یہ مداخل شیطان میں سے، شیطان اسی راستے سے آتا ہے. جب کبھی کسی قسم کی کوئی بدعملی وجود میں آئے گی، پہلے وسوسہ ہوگا، یعنی پہلے وہ رغبت آئے گی دل میں، پہلے وہ کلام آئے گا، پھر اس کی طرف طبیعت چلے گی، پھر اس کے بعد آدمی کا میلان ہو جائے گا، پھر اس کے بعد آدمی تھوڑا ہمت کر لے گا، ارادہ کر لے گا، پھر اس میں پختگی آ کر عمل تک نوبت پہنچ جائے گی. تو عمل تک نوبت پہنچنے والا جو ارادہ ہوتا ہے اس کے ساتھ، اس کو کبھی عزم سے تعبیر کرتے ہیں اور کبھی نیت سے بھی تعبیر کرتے ہیں. اسی وجہ سے نیت مقارن بالعمل ہوتی ہے، عمل کے ساتھ میں جڑا ہوا جو ارادہ اندر ہوتا ہے اس کو نیت کہتے ہیں. ابھی آپ نے سفر کی نیت کر لی، آپ مسافر نہیں ہو جاتے. جب آپ سفر شروع کرتے ہیں نا، جب آپ مسافر ہو رہے ہیں، عمل مقارن نیت مقارن بلا عمل ہوتی ہے، عمل کے ساتھ میں جڑا، میں نیت کیا ہوا تو ابھی سے کیا نیت کیا ہوا بھائی، جب تو جائے گا جب نیت کرے گا. ابھی تو نیت سے پہلے کے مرحلے میں، لیکن چونکہ ہم ان چاروں پانچوں مرحلوں کے اندر فرق نہیں کرتے کچھ، اس لیے وہ پہلے مرحلے کا نام بھی نیت، دوسرے کا بھی نیت، تیسرے کا بھی نیت، چوتھے کا بھی نیت، پانچویں کا بھی. ہمارے پاس نیت سب پانچوں کے لیے ہے. بعض چیزیں ہم عجیب و غریب کرتے ہیں، ایسے جیسے ہمارے پاس عربی، جب ہم پڑھتے ہیں اپنی اردو میں، تجوید نہیں سیکھتے اور عربی پڑھتے ہیں، تو ہم واد بولیں گے وہ بھی زے سے ہی بولیں گے، زا بولیں گے وہ بھی زے سے ہی بولیں گے، زال بولیں گے وہ بھی زے سے ہی بولیں گے، وا بولیں گے وہ بھی زے سے بولیں گے. ہم نیت کر رہے ہوتے ہیں کہ زا، مگر وہ زا जिसके ऊपर एक नुक्ता होता है डंडा भी होता है, समझ में आ गया नहीं आ गया? जा मगर वो जा जो उसकी तरीके से होता है, डी की तरीके से होता है मगर उस पर एक नुक्ता होता है। जा मगर वो जा जो लंबा होता है मगर उस पर एक नुक्ता होता है, समझ आया? जा मगर वो जा जो वाद के स्वाद के साथ में होता है मगर उस पर एक नुक्ता होकर जबर होता है। जैसे हम ये कहते हैं ना कि हम चारों बात चारों चीजों को एक ही लफ्ज़ से, इसी वजह से हम कुरान पाक को उर्दू में पढ़ते हैं। जो आदमी कुरान पाक को उसके मखारिज के साथ में नहीं पढ़ रहा, वो कुरान पाक को अरबी में नहीं पढ़ रहा, वो उर्दू में पढ़ रहा है। इसलिए मखारिज को सीखना फर्ज है। पूरी तजवीद सीखें आप ये ना सीखें, इदगाम और इख्फा और कल्ब और इल्माम और इस्माम और जना वाला वो फला करना फला करना, मद करना मद कसर करना, मद तवील करना मद कसीर करना, ये सब चीजें आप करें ना करें वो मुहसिनात में से, इन कमालात में से, लेकिन लफ्ज को उसके सही जगह से निकालना ये फराइज में से। और जब तक आदमी नहीं निकाला उस वक्त तक गुनहगार होता रहता है बराबर। अलफ्ज भी तजवीद हतमुल लाजिमू मल्लम ये जब भी कुरान पर हुआ आसिम। तजवीद को यानी हरूफ को सही जगह से निकालना लाजमी है। जो आदमी हरूफ को सही जगह से नहीं निकाले वो गुनहगार होता है। वैसे आदमी जब पहले दीन की तरफ मुतवज्जे हुआ जब गुनहगार नहीं है, लेकिन सीखने में जितनी ताखीर करता रहेगा वो गुनहगार होता रहेगा। उसको सीखना जरूरी होता है, मखारिज से सीखना उसको जरूरी होता है। इस बात से कि हम उर्दू में पढ़ रहे हैं उसको, अरबी को तो फिर अरबी में पढ़ना पड़ेगा क्योंकि चारों हरफों के माना अलग हैं बिल्कुल। और चार लफ्ज जब आप बोल रहे हैं, बोल एक लफ्ज रहे हैं, कह रहे हैं मेरी नीयत में वो दूसरा है, तो वो मुतबर नहीं होता वो। हाँ, एक आदमी कोशिश कर रहा है और उसकी जुबान से नहीं निकल रहा, उसकी नीयत का एतबार है। एक आदमी जाहिल है, वो नमाज पढ़ा रहा है क्योंकि अभी अभी वो मुसलमान हुआ या अभी जो ना उसको दीन की तरफ तवज्जो हुई, तजवीद का वो नहीं पढ़ रहा, उसका तजवीद में गलती करना नमाज को फासिद नहीं करता। लेकिन जो आदमी जानता हरूफ सही निकालना सीख लिया, अब अगर वो सही हरूफ नहीं निकाला उस नमाज टूट जाएगी क्योंकि माना उससे बदल जाते हैं, बहुत जमीन आसमान का फर्क हो जाता है। जा से निकलने वाले लफ्ज से, जा से निकलने वाले लफ्ज से, वा से निकलने वाले लफ्ज से, वा से निकलने वाले लफ्ज से बिल्कुल अलग अलग माना हो जाते हैं, तो चारों के माना बिल्कुल अलग हो जाते हैं। खैर, ये बात मैं इस पर अर्ज कर रहा था कि चूंकि हम खातिर में, हाजिस में, हम में, अज़्म में, नीयत में फर्क नहीं करते, इसलिए हम सब जगहों के लिए नीयत का लफ्ज ही बोलते हैं। वैसे होते हैं ये चार मरहले इसके अंदर, और इसमें सबसे पहला मरहला जो होता है वो वसवसों का होता है। इस वजह से अल्लाह तबारक व तआला ने मिन शर्रिल वसवासिल खन्नास सिखाया कि इससे तुम पनाह मांगो। और जब कभी शैतान के इन ख्यालात का गलबा आदमी पर हो जाता है तो कुरान पाक में अल्लाह ने फरमाया कि इस्तहवद अलैहिम शैतान फअंसाहुम ज़िक्रल्लाह, शैतान उन पर छा चुका है, गालिब आ चुका है, इस वास्ते अब अल्लाह के जिक्र को उसने भुला दिया है, अब कभी उसको जिक्र रहता ही नहीं, अल्लाह तबारक व तआला का कोई ध्यान रहता ही नहीं, वो पूरी तरह उस पर हावी हो चुका है, हर वक्त उसके कलाम में रहता है। हदीस शरीफ में आता है कि शैतान आदमी के दिल के पास में जगह बना के सूंड की तरह से अपना शक्ल बना के बैठा रहता है, और जैसे ही वो देखता है कि गाफिल है तो उसमें इंजेक्शन देता रहता है वसवसों का, और जैसे ही वो अल्लाह तबारक व तआला को याद करने लगता है तो फिर वो पीछे हट जाता है। जब अजान होती है तो उसका शैतान भाग जाता है, और अजान होने के फौरन बाद जो है ना फिर शैतान आ जाता है। नमाज में शैतान नहीं भागता, अजान से शैतान भागता है। अल्लाह तबारक व तआला का निज़ाम है, अजान में क्या अल्लाह ने बात रखी है, हदीस में आता है कि जब अजान होती है तो शैतान भाग जाता है, वला हु ज़ुरातुन, यानी उसकी गैस खारिज हो जाती है डर के मारे अल्लाह अकबर की वजह से, और जना वाला उसी हालत में वो भागता रहता है, और जितनी दूर तक अजान की आवाज जाती है वहां तक चला जाता है, और जब अजान हो चुकती है तो फिर वो आता है, हत्ता कि आदमी नमाज शुरू कर देता है तो नमाज में आगे करता है, और वो काम उसको लगा देता है बहुत सारे काम, और उसको कदा ये याद कर वो याद कर। वसवसे से कि एक किस्म है ये अहवाल गायबा को याद दिलाना, जो गायब हाल होते हैं, जो गायब बातें होती हैं, पीछे की हैं या अपने से दूर हैं, पीछे की तो नहीं है मौजूदा है लेकिन अपने से दूर हैं, मस्जिद में है घर की बात, अब मस्जिद में है ऑफिस की बात, नमाज में है लेकिन गैर नमाज की बात, खाने पीने की बात, कर्जों की बात, झगड़ों की बात, उससे ये बहस हो गई थी, उससे वो बहस हो गई थी। ये ज्यादातर हम जब लोग वसवसे का लफ्ज बोलते हैं तो दो माना में हमारे यहाँ कॉमन है ये चीज़। एक तो ये कि नमाज में जो ख्यालात आते हैं आदमी उसको वसवसा समझता है, और दूसरे ये कि पेशाब वगैरह के मौके पर जो चीज़ें होती हैं ऐसी चीज़ों को आदमी वसवसा कहता है। कभी कभी लोग जो शैतानी वसाविस आ रहे हैं मेरे को बोल के इस्लाम के बारे में, अल्लाह के बारे में, खुदा के बारे में, आखिरत के बारे में, तकदीर के बारे में जो ख्याल आते हैं उनको भी बोलते हैं, लेकिन ये किस्मों में से एक किस्म है वसवसे की। और बाद मरतबा वो वसवसा होता भी नहीं, हम अपनी तरफ से उसको वसवसा समझते हैं। वहम में और वसवसे में हम फर्क नहीं करते, वहम रहता है वो, وضو وغیرہ کے مسئلے میں بعض وقت وہم رہتا ہے، نماز وغیرہ کے اندر بھی بعض وقت وہم ہوتا ہے، اور دوسری شیاطین جو خیالات دوسرے آتے ہیں اس وقت بھی وہم رہتا ہے، بعض مرتبہ وسوسے بھی رہتے ہیں، ان کا بھی اپنا علاج ہے، وہ بھی ایک طریقہ علاج ہوتا ہے، اس میں بھی تعوذ کام کرتا ہے، اعوذ باللہ من الشیطان الرجیم پڑھنا کام کرتا ہے، اس میں بھی سورہ فلق اور سورہ ناس کا پڑھنا اس میں بھی کام کرتا ہے، اور اس کے علاوہ بھی اس کی عملی کچھ تدبیریں بھی ہوتی ہیں، کچھ علمی تدبیریں ہوتی ہیں، کچھ عملی تدبیریں اس کے علاوہ بھی ہوتی ہیں، جیسے کہ اس سے پہلے بہت مرتبہ یہ مضمون آیا ہے ہمارے دروس کے اندر کہ جو نمازوں وغیرہ کے اندر شیطان کی طرف سے جو کلام ہمارے دل پر آتا ہے جس کو ہم وسوسہ کہتے ہیں، اور اس میں ہوتا یہ ہے کہ جو غائب حالات ہوتے ہیں وہ ہماری آنکھوں کے سامنے آ جاتے ہیں، جو نئی نئی یاد آنے والی چیزیں ہیں وہ تک یاد آنے لگتی ہیں، اور اہم چیزیں خاص طور پر یاد آتی ہیں۔ امام ابو حنیفہ رحمۃ اللہ علیہ کا واقعہ ہے کہ ایک آدمی نے ان سے آ کے کہا کہ جنگل میں میں نے خزانہ چھپا دیا تھا، مگر مجھے اب یاد نہیں آ رہا کہ کون سے جھاڑ کے نیچے چھپایا تھا، جا کے وہاں دیکھتا ہوں تو سمجھ میں نہیں آ رہا کہاں رکھا ہوں، اور وہ مل نہیں رہا کار جیسے، تو کہنے کو میں کیا کروں، کہنے کو کچھ بتاؤ بھائی کہاں ہے وہ، کیسے میں اس کو حاصل کروں، تو ان کے ذہن میں ایک تدبیر آئی، انہوں نے کہا کہ تو جا کے وضو کر، وضو کر کے نماز کی نیت باندھ لے، اور یہ طے کر لے کہ جب تک وہ جگہ یاد نہیں آئے گی اس وقت تک میں نماز پڑھتا ہی رہوں گا، اب دو رکعت پڑھنا پڑے کہ 200 رکعت پڑھنا پڑے کہ 2000 رکعت پڑھنا پڑے، میں برابر یہ نفل پڑھتے رہوں گا۔ تو پہلی رکعت کا جب اس نے تحریمہ باندھا وہ جگہ ٹھیک یاد آ گئی، اس لیے کہ یہ 200 رکعت پڑے گا کم بخاری، شیطان نے کہا وہ جا کے لے لے یہ نماز چھوڑ، وہ دائرے کو اس نے پتہ نہیں نماز بھی پوری کی یا وہیں سے توڑ کے بھاگا، مگر یہ کہ اس کو پہلی میں ایسی ایسی چیزیں یاد آتی ہیں نماز میں، کبھی خیال ہی نہیں تھا کسی چیز کا، اور ذہن آدمی کا چل پڑا ہے۔ صوفیہ نے لکھا ہے کہ غرض دیکھنا چاہیے ایسے وسوسوں میں، شیطان کی غرض کیا ہے؟ شیطان کی دو غرض ہے، ایک ہے مسلمان کو صدمہ پہنچانا، تکلیف پہنچانا، اس سے تکلیف، میری نماز میں میرا جی نہیں لگتا، نماز میں میری توجہ نہیں رہتی، جس کے دل میں ذرا ایمان ہے وہ تشویش میں آتا ہے، پریشان ہوتا ہے، اسی وجہ سے لوگ علماء سے آ کے بولتے ہیں، مشورہ لیتے ہیں کہ یار نماز میں بہت خیالات آ رہے ہیں، کیا کہنا، غمگین کرنا جو ہے نا شیطان کو خوش کرتا ہے، مسلمان کو غمگین کرنا ہے، جب ہمیں یہ پتہ چل رہا ہے کہ شیطان غمگین کرنے کے لیے یہ خیالات ڈال رہا ہے، اگر ہم غمگین نہیں ہوئے، برا ہم نے نہیں مانا اس کا، پھر سخت آدھا تو کام اس کا یوں ہو گیا، آدھا تو کام اس کا یہ ہو گیا کہ وہ غمی نہیں پا رہا، جس آدمی کی چڑ ہوتی ہے نا کوئی، اب اس آدمی کو کچھ بات بول رہے ہیں اور وہ چڑ رہا ہے تو دوسرا آدمی پھر بولتا ہے اس کو، تیسرا پھر بولتا ہے، چوتھا پھر بولتا ہے اس کو، لیکن اگر وہ آدمی چڑ کو ایزی لے لے اور وہ چڑ میں چڑ نہ مانے، کسی کو گڈا بولتے ہیں فرض کرو، چھوٹے خلقہ ہے اس کو گڈا گڈا بولتے ہیں، یا کوئی موٹا گول ہے اس کو تربوز بول دیا، اپنے پاس نام رکھنے کی بڑی عادت ہوتی ہے، کسی کا نام تامبیل رکھ دیا، کسی کا نام تربوز رکھ دیا، ہمارے پاس ایک چیف منسٹر تھا اس کا نام تامبیل تھا، تو چڑ ہوتی ہے لوگوں کی، وہ لوگ اس کو جو ہے نا برا مانتے ہیں، جب برا مانتے ہیں تو ایک مرتبہ نہیں، پھر دوسری مرتبہ کوئی اور چھڑے گا، تیسری مرتبہ کوئی اور چھڑے گا، لیکن اگر وہ برا ماننا چھوڑ دیا اور ہنسنا شروع کر دیا، ارے یار ہوتا ہے ہاں میں تربوز ہوں، کون آیا ہو تو میں تربوز آیا ہوں، بلکہ وہ خود ہی بولتا تھا دروازے میں بال مرتا ہوں، اب لوگ اس کو چڑاتے نہیں، پھر اس کو تو وسوسے شیطانی سے اگر آدمی غم ماننا بھول گیا، چھوڑ دیا کہ اس نے غم نہیں مانا، فکر نہیں کرنا، ارے یار ہے یہ تو ہوتا ہی ہے، میرے اختیار میں تھوڑی، میں کیا کر سکتا ہوں، آ رہا تو آن دو، تو آدھا علاج تو یہ ہو جاتا ہے، حاجی امداد اللہ صاحب حاجی مکی رحمۃ اللہ علیہ کا فرمان ہے کہ آدھا علاج اس سے ہو جاتا ہے، جب آپ برا ماننا چھوڑ دیں گے تو شیطان ملے گا اس کو خلق ہی نہیں ہو رہا، اور دوسری چیز اس کی جو ہے نا، جو دوسرا اس کا مقصود ہے وہ یہ ہے کہ وہ نماز کی طرف سے توجہ ہٹا کے دوسرے میں مشغول رکھنا چاہتا ہے آپ کے ذہن کو، کہ نماز کی طرف اس کی توجہ نہ ہو، واقعی صلاۃ ذکری، میرے دھیان اور میری یاد کے لیے نماز قائم کرو، قرآن پاک میں یہ نماز قائم کے لیے، اللہ کے دھیان کے لیے، اللہ کی عظمت کے استحضار کے لیے، اور اللہ کی عظمت کو ظاہر کرنے کے لیے اپنے عمل سے، تو دھیان کے لیے نماز ہے، شیطان یہ چاہتا ہے کہ یہ دھیان کے بجائے دوسرے دھیان میں رہے، اب ہمارے ساتھی کرتے کیا ہیں کہ نماز میں میرے کو خشوع خضوع لینا ہے یا دھیان رکھنا ہے، اس میں یہ کرتے ہیں کہ وہ ہٹانے جاتے ہیں، یہ خیال ہٹاؤ، وہ خیال ہٹاؤ، وہ خیال ہٹاؤ، تو وہ جو وسوسے ہوتے ہیں شیطان کے پاس وہ اتنے زیادہ ہیں کہ آپ کی نماز ختم ہو جائیں گی، وہ آتے رہیں گے، ایک گیا، دوسرا آیا، دوسرے کو آپ نے ہٹایا، تیسرا آیا، تیسرے کو آپ نے ہٹایا، چوتھا آیا، مقصود اس کا یہ تھوڑی ہے کہ آپ کسی ایک دھیان کے اندر ہوں، نماز سے ہٹ کر آپ کسی دھیان میں ہو جائیں، مقصود نفس کی شرارت میں اور شیطان کے وسوسے میں یہی فرق ہے، نفس جو ہے نا مزہ مقرر کرتا ہے، نفس انجوائے کرنا متعین کر لیتا ہے کہ مجھے فلاں چیز سے انجوائے ہونے والی ہے، اس میں میں انجوائمنٹ لوں گا، وہ ایک ہی چیز کا تقاضا کرتا ہے. شیطان کے وسوسے کی خصوصیت یہ ہوتی ہے کہ اس کو اس سے بحث نہیں ہے کہ آپ کسی ایک چیز میں ہوں، اس کو یہ ہے کہ اللہ سے غافل ہوں آپ، توجہ ادھر سے ہٹے اور چاہے کسی چیز میں ہوں. تو اگر ایک وسوسے کو ہٹائیں گے تو دوسرا، دوسرے کو ہٹائیں گے تو تیسرا، چوتھا، پانچواں، کسی طریقے سے آپ دوسری طرف متوجہ رہیں. تو اسی لیے صوفیہ یہ فرماتے ہیں کہ کبھی اس کو ہٹانے کے چکر میں نہیں جائیں. اور حضرت تھانوی کی مثال میں نے آپ کو سنائی ہے کہ وسوسے جو ہوتے ہیں ان کی مثال ننگے تار کی سی ہے، بجلی کا جو ننگا تار جس پہ پلاسٹک کوڈ، پلاسٹک کا جو کوڈ ہوتا ہے وہ نہ ہو، کور نہ ہو، بلکہ وہ براہ نہ ہو، بالکل خالی ہو، وہ پیتل کا جو ہوتا ہے. اب ظاہر ہے کہ آپ اس کو ہٹانے کے واسطے بھی پکڑیں گے تو وہ مارے گا، شرط پکڑنے کے واسطے پکڑیں گے تب تو مارے گا ہی مارے گا، دونوں صورتوں میں وہ شرط مارتا ہے. تو وسوسے جو ہے نا یہ ننگا تار ہے، نہ ان کو ہٹانے کے لیے پکڑنا ہے نہ ان کو پکڑنے کے لیے پکڑنا ہے. اس وجہ سے وسوسہ آنے کے بعد میں بھی اپنے کام میں لگے رہنا ہے اور وسوسوں کی فکر نہیں کرنا، چونکہ اس کا مقصود یہ ہے کہ میں ادھر سے اپنی توجہ ہٹا لوں. اور اس کے پاس اتنے زیادہ کھلونے ہیں جیسے اپنے پاس بچوں کے کھلونے بہت سے ہوتے ہیں. اب بچہ رو رہا ہے، آپ کو اس سے بحث نہیں ہے کہ بچہ کس سے کھیلے، آپ کو صرف اس سے بحث ہے کہ اس کا رونا بند ہو اور وہ کھیلے. تو وہ ایک کھلونے سے نہیں کھیلا تو دوسرا اس کے سامنے ڈال دیا، دوسرے سے نہیں کھیلا تو تیسرا ڈال دیا، تیسرے سے نہیں کھیل رہا تو چوتھا ڈال دیا، چوتھے سے نہیں، پانچواں، کسی طریقے سے وہ کسی نہ کسی میں انوالو ہو جائے، رونا بند کر دے، بس میرا ہیڈک ختم ہو گیا، یہ ہوتا ہے. ایسے اس کی بھی بات ہوتی ہے، وہ چاہتا ہے کہ کسی ایک میں مشغول ہو جائے بندہ. ہمارا کام کیا ہوتا ہے اس وقت میں؟ وسوسے کی پرواہ نہیں کرنا، نہ اس کے دور کرنے کی طرف توجہ کرنا اور نہ جو وسوسہ آیا ہے اس میں متوجہ ہونے کے لیے توجہ کرنا، بلکہ بس صرف اس بات پہ لگ جانا ہے کہ کسی طریقے پر میں جو کام کر رہا ہوں وہ کام کیا ہے. اس وقت میں کیا کام کر رہا ہوں؟ میں نماز پڑھ رہا ہوں. تو یہ سوچنا کہ میں نماز پڑھ رہا ہوں، میں قرآن پاک کی تلاوت کر رہا ہوں، میں رکوع کر رہا ہوں اور میں سبحان ربی العظیم پڑھ رہا ہوں. سبحان ربی العظیم ایسے انداز میں پڑھے کہ سنائی دے. میں سبحان ربی العلیٰ پڑھ رہا ہوں، سبحان ربی العلیٰ ایسے انداز میں پڑھے کہ اپنے کانوں کو سنائی دے. بعض لوگ ایسے انداز میں پڑھتے کہ بازو والا سن رہا ہوتا ہے، بازو والے کو بڑا حرج ہوتا ہے. بازو والے کو آپ پورا سبحان ربی العلیٰ سنا رہے تو وہ تو اپنا کہنے سے رہ جاتا ہے، پھر لوگوں کو دھیان نہیں رہتا کہ وہ اپنا پڑھ رہا ہے کہ دوسروں کو سنا رہا ہے. وہ سوچ کے کرنا، چاہے اپنے کو سنائی دے یا نہ دے، دے دے تو اچھا ہے، نہ دے تو بھی کوئی بات نہیں، لیکن ارادے سے کرنا. اب میں رکوع کر رہا ہوں، اب میں سجدہ کر رہا ہوں، اب میں سجدے سے اٹھ رہا ہوں، اب میں نے قیام کیا، مجھے قرآن پاک پڑھنا ہے، میں نماز پڑھ رہا ہوں، میں نماز پڑھ رہا ہوں. بس میرا دھیان جب میں نماز پڑھ رہا ہوں کی طرف لگ جائے، اور نماز میں جو کام ہے وہ کام میں سوچ سوچ کے کرنے کے لیے کرنے لگ جاؤں، تو تھوڑے ہی دنوں کے بعد میں، تھوڑا شروع میں وقت لگتا ہے، تھوڑے دنوں کے بعد میں پھر ذہن نماز پڑھنے میں لگ جاتا ہے، نماز کے غیر کی طرف متوجہ نہیں. کیونکہ آدمی کا نفس اتنی صلاحیت نہیں رکھتا کہ دو چیزوں کی طرف توجہ ایک ساتھ کرے. نفس لا تتوجہ الی شیئین فی آن واحد، نفس متوجہ نہیں ہو سکتا دو چیزوں کی طرف ایک وقت میں. چونکہ ہم شیطانی وسوسوں میں، خیالات میں متوجہ ہوتے ہیں، اس لیے نماز کی طرف متوجہ نہیں ہو پاتے. جس دن ہم نماز کی طرف متوجہ ہو جائیں گے تو پھر شیطانی خیالات کی طرف متوجہ نہیں ہو پائیں گے. بلکہ جب میں نماز پڑھ رہا ہوں اور نماز کی فیلنگ میں، نماز کے احساس میں، جو پڑھ رہے ہیں اس کے احساسات میں جب آدمی آ جاتا ہے، کب خیال آیا، کب خیال گیا، اس کو خیال بھی نہیں رہتا. کیا خیال آیا تھا، کس خیال میں، کون کون سے وساوس مجھے آئے تھے، اس کو دھیان بھی نہیں رہتا. اور اس کی اتنی تک عادت ہو جاتی ہے کہ آدمی یہ سمجھتا ہے کہ یہ ممکن ہی نہیں ہے کہ نماز شروع ہو جانے کے بعد میں میرا دھیان ادھر جائے، ایسا بھی ہوتا ہے. اور یہ ہمارے والد صاحب رحمۃ اللہ علیہ نے مجھے بتایا تھا، میں نے سنایا تھا آپ لوگوں کو ایک مجلس میں. ایک مرتبہ میں نے حضرت والد صاحب رحمۃ اللہ علیہ سے پوچھا تھا کہ حضرت نماز میں بڑے خیالات آتے ہیں. حضرت نے فرمایا کہ بھائی جب نماز شروع ہو جاتی ہے تو پھر خیالات کیسے آتے ہیں؟ یہ جواب دیا تھا، جب نماز شروع ہو گئی تو پھر خیالات کیسے آ سکتے ہیں؟ اب ہم سوچنے میں پڑ گئے، 30-40 سال 35 سال پہلے کی بات ہے. وہ میں نے کہا چاہ بولے حضرت بات بنا دیا ہو گیا، خالی گول پھرا دیا، ایسا لکھا تھا جب. لیکن ایک عرصے کے بعد سمجھ میں آیا کہ جب آپ متوجہ ادھر ہیں، بھائی آپ نماز پڑھ رہے ہیں، آپ قرآت کر رہے ہیں، آپ رکوع کر رہے ہیں، آپ تسبیح پڑھ رہے ہیں، آپ قعدہ کر رہے ہیں، اللہ پاک کی بڑائی بیان کر رہے ہیں، اللہ کی تسبیح بیان کر رہے ہیں، اللہ کے سامنے بیٹھ کے آپ یہ کہہ رہے ہیں کہ اللہ جتنی زبانی عبادتیں میں نے کی وہ آپ کے لیے کی، جتنی مالی اب تک عبادتیں میں نے کی وہ آپ کے لیے کی، جتنی جانی عبادتیں کی وہ آپ کے لیے کی ہیں، اللہ تبارک و تعالیٰ کی طرف سے یہ پیغام آ رہا ہے کہ تو پھر مالی زبانی عبادتوں کے بدلے میں سلامتی ہو، مالی عبادتوں کے بدلے میں برکت ہو، اور بدنی عبادتوں کے بدلے میں رحمت ہو. یہ ہے نا السلام علیکم ایوہ نبی و رحمت اللہ وبرکاتہ. یہ جب آدمی ادھر پورا لگا ہوا ہے تو وہ ادھر جانے کی ضرورت ہی کیا ہے؟ اس کو ضرورت نہیں ہے باقی رہتی.
कैफियत आ जाती है, खुशू मुश्किल नहीं है, लेकिन जो उसका प्रॉपर वे है, सही तरीका है, वो हम नहीं सीखते, इस वजह से वसवसों के अंदर चले जाते हैं। मगर ये वसवसे की जो हमारे जहन में ये जो वसवसा आया, ये वसवसा सिर्फ वसवसे की एक किस्म है, असल वसवसा तो दीन से हटाता है। असल वसवसे के दरवाजे हैं बेहिसाब, शैतान किन दरवाजों से आके वसवसे डालता है और किस किस लाइन के डालता है, मामलात में कैसा डालता है, मुआशरत में कैसा डालता है, अखलाक में कैसे डालता है, और अकीदे में कैसे डालता है, और इबादतों में कैसे डालता है, और आमाल में सुस्ती कैसे लाता है, और उसके कौन कौन से जराए हैं, और कौन कौन उसको दरवाजे के लफ्ज से ताबीर करते हैं सूफिया, तो वो जानना बहुत, और ये फर्ज है शैतान के वसवसों की तफसीलात को जानना और उसकी मक्कारियों से वाकिफ होना, ताकि आप उसकी मक्कारियों से वाकिफ होकर उससे अपने आप को बचा सके। ये फराइज में से लिखा है, ये फर्ज है हर मुसलमान के ऊपर, इस वास्ते कि ये वो चीज है कि दिन उसी से बचेगा उसका। और इससे आप अंदाजा फरमा लीजिए कि अल्लाह पाक ने कुरान पाक को इस पर खत्म फरमाया है, क्योंकि कुरान पाक से दूर करने वाली चीज शुरू यहीं से होती है, इसीलिए कुरान पाक को यहां से अल्लाह तबारक व तआला ने यहां पर खत्म फरमाया कि भाई ये आ गया तो वो पीछे का जो कुरान पाक है ना पूरा वो आ जाता। अगर वसवास के शर से बच गए तो फिर कुरान पाक अल्हम्दुलिल्लाह रब्बिल आलमीन से जो शुरू हुआ था यहां तक वो आ जाता है। और फिर लताइफ कलाम बोलते हैं उसको, मतलब कलाम के अंदर कुछ बारीकियां होती हैं। कलाम की बारीकियों में एक बात यह भी है कि जैसे अल्लाह तबारक व तआला ने रब्बुन्नास मलिकुन्नास इलाहुन्नास फरमाया, उसमें एक बात यह भी है कि नास की पांच कैटेगरियां अल्लाह पाक ने बयान फरमाई, चूंकि पांच जगहों पर नास है, कुल औज़ु बिरब्बिन्नास मलिकिन्नास इलाहिन्नास, उसके बाद क्या है, मिन शर्रिल वसवासिल खन्नास अल्लज़ी युवस्विसु फी सुदूरिन्नास, चौथा मिनल जिन्नति वन्नास, पांचवा फरमाया कि अन्नास में पहले इशारा बंदे के बचपन की तरफ है, और इसी वजह से रुबूबियत का जिक्र है। मलिकुन्नास के अंदर अन्नास से मुराद जवान और कहूलत की उम्र के हैं, इसी वजह से बादशाहत और रईयत और सियासत की उम्र से मुतालिक जो चीजें होती है ना, उसकी तरफ इशारा है। और इलाहुन्नास ये बड़ी उम्र की तरफ इशारा है, और उसमें आदमी आमतौर पर अल्लाह तआला की तरफ मुतवज्जो होता है, अपने माबूद के साथ में लगा रह जाता है, समझ आ रहा है, वो मुराद है। और उसके बाद मिशरिल वसवासिल खन्नास अल्लज़ी युवस्विसु फी सुदूरिन्नास है ना, उस अन्नास से नेक और साले लोग मुराद है, क्योंकि शैतान उनको वसवसे डाल के सलाह से नेकी से हटाना चाहता है। और मिनल जिन्नति वन्नास से मुफसिद नास मुराद है, जिनके शर से पना मांगने का है। तो बचपन वो भी अल्लाह के हाथ में है, जवानी और कहूलत वो भी अल्लाह के हाथ में है, और अल्लाह तआला की इबादत में लगना वो भी अल्लाह तबारक व तआला के हाथ में है, और सलाह और तकवे पे कायम रहना वो भी अल्लाह तआला के हाथ में है। और ये फसाद करने वाले जो लोग होते हैं, चाहे इन जिन्नात हों चाहे वो शयातीन हो, उनसे बचना, उसके शर से पनाह मांगने के लिए अल्लाह पाक ने कहा इनके शर से पनाह में आ जाओ मेरी, इनके शर से तुम बच जाओगे। बाकी वो जो फसाद करने वाला है वो तो है शैतान, चाहे वो इंसान हो चाहे वो शैतान हो, वो अल्लाह तआला की रहमत से दूर है, और वो अल्लाह तबारक व तआला के यहाँ मौजूद है, और उसका अंजाम तो अल्लाह तबारक व तआला ही जानते हैं कि जो इंसानों में से है एक शैतान तो वो है, इस पर रजीम होने का फैसला कर दिया गया, बकिया और जिन्नात के ऊपर तो पूरा फैसला नहीं हुआ, बकिया इंसानों पर भी नहीं हुआ, तौबा करके कोई आदमी शैतानत से वापस भी आ सकता है अगर अल्लाह ने चाहा तो, क्या अल्लाह के लिए बड़ी है वो चीज़। लेकिन आमतौर पर शैतानत में जाने के बाद में वापस आने का दरवाजा नहीं रहता, क्योंकि शैतानत में दाखिल होता ही आदमी मोहर लगने के बाद और कसावत छा जाने के बाद में वो होता है, अल्लाह तआला हिफाजत फरमाए। तो उन मुफसिदों के शर से पनाह सिखाई गई है, इसको लताइफुल कलाम कहते हैं कि कलाम में गौर करने से कुछ बारीकियां समझ में आती हैं, और चूंकि ये अल्लाह का कलाम है तो उसमें इतनी बारीकियां हैं कि जितना गौर करते जाओ कुछ न कुछ निकलते जाता, जितना सोचो कुछ न कुछ उसमें निकलते जाता है, और ये तफसीर में नहीं आती ये चीजें, ये लताइफ कहलाते हैं। और कलाम के जो इशारे होते हैं, कलाम में जो खूबियां होती हैं, नुक्ते होते हैं, वो अल्लाह तबारक व तआला अपने बंदों पर खोलते रहते हैं, तो वो कभी किताबों में लिख देते हैं, इनको लताइफुल कलाम कहा जाता है। तफसीर तो सीधी सीधी वही होती है जो उस कलाम के मजमून और मफहूम से मुताल्लिक होती है। हक तआला शानहु मुझे और आपको सबको अमल की तौफीक अता फरमाए, और जो ताबूत सिखाया गया है हमको सूरह फलक में और सूरह नास में, उसे अल्लाह पाक पूरी हिफाजत फरमाए। इसका एक बहुत अहम हिस्सा बाकी रह गया है, वो इंशाल्लाह चूंकि वक्त चाहता है इसलिए मैं इंशाल्लाह तआला किसी और मौके पर इसको जिक्र करूंगा। और वो ये है कि वो वसवसे के रास्ते क्या हैं, वो दरवाजे क्या हैं जिन दरवाजों से शैतान वसवसे डालता है, और कहां से कौन सी चीज को मुतासिर करता है। खाली वसवसे ये मुरादी है, हर वो चीज जो अल्लाह से दूर करने वाली हो, अल्लाह से गाफिल बनाने वाली हो, मजहब से दूर करने वाली हो, दीन से हटाने वाली हो, हर वो अमल, हर वो बात, हर वो सोच, हर वो फिक्र, सबको सब शैतान की तरफ से किस तरीके से आते हैं, ये एक मुफस्सल बयान है किताबों के अंदर,
اللہ نے اگر توفیق دی تو انشاءاللہ اس کو پھر ذکر کروں گا. اللهم صل على سيدنا وشفيعنا وحبيبنا ونبينا مولانا محمد وعلى آل سيدنا وشفيعنا وحبيبنا ونبينا مولانا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. اللهم جنبنا الفواحش ما ظهر منها ما بطن. اللهم إنا نعوذ بك من مضلات الفتن ما ظهر منها ما بطن. اللهم إنا نعوذ بك من فتنة المسيح الدجال ومن فتنة المحيا والممات. اللهم إنا نعوذ بك من عذاب القبر وعذاب النار وعذاب الحشر. اللهم إنا نعوذ بك من فتنة المحيا والممات. اللهم إنا نعوذ بك من القسوة والغفلة والعنة والذلة والمسكنة والكفر والفسوق والشقاق والرياء والسمعة والصمم والبكم والجنون والجذام وسيء الأسقام. اللهم إنا نعوذ بك من الشيطان. اللهم إنا نعوذ بك من همزات الشيطان ونعوذ بك ربنا أن يحضرون. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم. أي الله أحنا فضلك رمز ہمارے درس کو قبول فرمائیے. أي الله أي مولا كريم آپ کی ہمیں معرفت نصیب فرما دیجیے اور آپ کے کلام پر یقین ہمارے اندر پیدا فرما دیجیے اور آپ نے جو دعائیں سکھائی ہیں ان دعاؤں سے صحیح فائدہ اٹھانے کی توفیق عطا فرمائیے. جو تعوذات آپ نے سکھائے ہیں ان سے صحیح استفادے کی توفیق عطا فرمائیے. اے اللہ سورہ فلق اور سورہ ناس کو جس یقین اور اذعان کے ساتھ پڑھنا چاہیے وہ یقین اور اذعان نصیب فرمائیے اور جس بھروسے کے ساتھ آپ پر پڑھنا چاہیے وہ بھروسہ ہمیں نصیب فرمائیے. اور اے پروردگار اس کے پڑھنے کی برکت سے تمام شرور و فتن سے اے اللہ آفات سے ہماری حفاظت فرمائیے. چاہے وہ دینی لین کے ہوں چاہے دنیاوی لین کے ہوں جسمانی لین کے ہوں کہ مالی لین کے ہوں اپنوں سے ہوں کہ اعداء اور دشمنوں سے ہوں تمام شرور سے سماوی ہوں کہ عارضی ہوں. اے اللہ نظر آنے والی مخلوق سے ہوں یا نظر نہ آنے والی مخلوق سے تمام شرور و فتن سے ہماری پوری پوری حفاظت فرمائیے. ہمارے بچوں کی پوری پوری حفاظت فرمائیے. غیب تائید کو شامل حال فرمائیے. قدم قدم پر ہماری بھرپور مدد فرمائیے. اے اللہ ہم سب کو صحت اور عافیت عطا فرمائیے. ہماری روزیوں اور رزق میں برکت اور وسعت عطا فرمائیے. اے مولا کریم ہر قسم کی پریشانی سے نجات مرحمت فرمائیے. دنیا کو بھی آسان فرمائیے اور آخرت کو بھی آسان فرمائیے. اے اللہ نیکی کی توفیق نصیب فرما دیجیے. اے اللہ نیکی کی توفیق نصیب فرمائیے. اے اللہ نیکی کی توفیق نصیب فرمائیے. برائیوں سے بچا لیجیے. آپ ہی بچا سکتے ہیں مولا. ایسے چھپے ہوئے دشمن سے بچنا ہمارے بس کی چیز نہیں ہے. ہم آپ کی پناہ میں آتے ہیں. اپنے فضل و کرم سے ہمیں اپنے پناہ میں لے لیجیے. اے اللہ اس دشمن جانے سے ہماری حفاظت فرمائیے. کرم کا رحم کا معاملہ فرما کر ہماری دعاؤں کو قبول فرمائیے. وصلی وسلم مبارک علی سیدنا مولانا محمد علیہ وصحاب اجمعین. رحمتک یا ارحم الراحمین.